श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। मानिस जातिमा देखाइएको परमेश्वरको प्रेम र अनुग्रह तपाईँसँग बाँड्ने उद्देश्यले प्रस्तुत कार्यक्रम तपाईँको आफ्नो प्रिय कार्यक्रम आशाको बाणीमा यहाँलाई हामी न्यानो स्वागत गर्दछौँ। आशाको बाणीको आजको प्रस्तुतिबाट पनि तपाईँले परमेश्वरसँग नजिक रहेको अनुभूति गर्नुहुनेछ भनेर हामी आशा राख्दछौ। आउनु श्रोता, यो मधुर भजन सँगै हामी हाम्रो मुख्य कार्यक्रम तर्फ लागौ।
जीवनदाता तपाईँ हाम्रो
समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो अभिवादन साथ म तपाईँको आफ्नै आफन्त परमेश्वरको वचन लिएर यो रेडियो कार्यक्रम मार्फत पुनः तपाईँहरूको बिचमा उपस्थित भएको छु। श्रोता, मलाई आशा छ तपाईँले हाम्रा कार्यक्रमहरूलाई नियमित रूपमा सुन्दै हुनुहुन्छ र परमेश्वर को हुनुहुन्छ भनेर आफ्नै जीवनद्वारा अनुभव गर्दै हुनुहुन्छ। श्रोता, आउनुहोस् आज पनि केही समय तपाईँ हामी सँगसँगै परमेश्वरसँग बिताउँ। आजको प्रस्तुतिलाई पस गर्नुभन्दा पहिले आउनुहोस्, म परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्नेछु। जीवी ज्यूत महान दयालु परमेश्वर, प्रभु हामी धन्यवादी छौँ यो जीवन र जीवनमा दिनुभएको प्रशस्त आशिषको लागि। यो रेडियो कार्यक्रमलाई म तपाईँको हातमा राख्छु, यसलाई तपाईँको राज्य र महिमाको प्रचारको खातिर प्रयोग गर्नुहोस्, ताकि धेरै मानिसहरूले आफ्नो अन्धकारयुक्त जीवनलाई छोडेर तपाईँको ज्योतिमा आउने मौका पाऊ। सबै बिन्ती प्रभु येशूको नाममा। श्रोत साथी, मानव मनमा धेरै कुराहरू लुकेका हुन्छन्, भावना लुकेका हुन्छन्। त्यही मानवताको कारणले गर्दा हाम्रो घर, समाज, राष्ट्र अनि सिङ्गो विश्वमा नै एउटा राम्रो सम्बन्ध कायम भएको छ। एकले अर्काको मद्दत गर्ने, आवश्यक परेको बेलामा मद्दत गर्ने, माग्ने प्रचलन सायद मानवता जीवित रहेकै कारणले सफल भएको मान्न सके। जहाँ मानवता र मानवता धर्मको कुरा आउँछ, तब शक्ति र जाति, भाषा, धर्म, वर्णभन्दा पर वा माथि रही मानवले मानवलाई केवल मानवताको नाताले मद्दत गरेको छ। यही सोचाइका परिणाम स्वरूप आज विश्वमा थुप्रै समाज सेवी अनि समाज सेवाका निम्ति सङ्घ संगठनहरू खुलेका छन्, जो मानवका सेवा गर्न चाहन्छन् अनि तिनीहरूलाई रोक्न पनि सकिन्न, किनकि सेवा गर्ने हातहरूलाई कहिले रोकेर रोकिन्न। तिनीहरू त्यो वृक्षका बेर्ना हुन् जो बिस्तारै हुर्किएर बढेर विशाल वृक्षको रूप लिन्छन् अनि धेरैलाई छारिदिँदछन्। यसको उदाहरणको रूपमा फ्लोरेन्स नाइटिङ्गललाई हामी हेर्न सक्छौँ। उनी एउटा उदाहरणको रूपमा हामी उनलाई लिन सक्छौँ। यदि फ्लोरेन्सले बाटो नदेखाएकी भए सायद आज पनि युद्ध क्षेत्रमा घाइते सिपाहीहरूको रेखदेखको लागि कोही अगाडि आउने थिए, अस्पताल भर्ना हुने थिए, अधिकारसम्म अस्पताल भर्ना हुने अधिकांश बिरामीको मृत्यु हुने थियो, अस्पताल नवजीवनको स्रोत नभएर भयानक र क्रूर मृत्युको अड्डा हुने थियो। किनकि फ्लोरेन्स धनी आमा बुबाका सन्तान थिइन्, उनी बाबु आमाको प्यारो छोरी, सुखशैलमा हुर्केकी उच्च शिक्षा दीक्षा पाएकी नारी थिइन्, तर उनको झुकाव भने मानवताको सेवातर्फ थियो, किनकि आफ्नो विचारमा मानव सेवा नै ईश्वरको सेवा राव हो भन्ने उनलाई लागेको थियो। उनले आफ्नो इच्छालाई यसरी सार्थक बनाउने भन्ने कुरा रोममा जाँदा मिसो पाए। त्यहाँ उनले एक प्रोटेस्टेन्ट पादरीलाई भेट्टाइन्, जो नर्स ट्रेनिङको केन्द्र चलाएर बस्दथे। अब उनलाई नर्स बन्ने इच्छा जागृत भयो। उनले त्यो कुरा आफ्नो अभिभावकलाई बताइन् र तर उच्च घरानेकी भएकोले उनका आमा बुबाले आफ्नो इज्जत माटोमा मिल्दछ भन्दै उनलाई अनुमति दिएन। उनी धेरै निराश भइन्, तर पछि धेरै सम्झाएपछि उनले अनुमति पाइन्। त्यसपछि फ्लोरेन्स युरोपका ती स्थान हेर्नको लागि निस्किन् जहाँ मानवताको सेवा हुन्थ्यो। यसै क्रममा उनले आफ्नो नर्सिङ तालिम सकाए। अगस्त 1853 उनले लन्डनका श्रीहरूको लागि एउटा अस्पताल खोलिन्। उनी त्यसको अध्यक्ष भइन्। साथै सन् 1854 सेप्टेम्बरमा क्रिमियाको युद्ध सुरु भयो। त्यसमा घाइते भएका सिपाहीहरूको सेवा गर्न उनी खटिन् अथवा उनलाई प्रस्ताव राखियो। उनले खुसी साथ स्वीकार गरिन्। जब एक उच्च खानदानकी श्री आफ्नो सुख र आराम छोडेर जाँदै छिन् भनी खबरहरू छापिए, मानिसले उनलाई सहयोग गर्न चन्दा, आवश्यक वस्तुहरू दिन थाले। सुरुमा पुरुषहरूको सेवाको निम्ति महिला नहुने आदि इत्यादि अवरोधहरू आए, तर उनी स्थिर भई सेवामा लागिरहन्। नतिजा यो आयो कि पहिला 42% बिरामी मर्थे भने अब 2% झर्न सफल। उनी शान्त शालीन नारी थिइन्। राति सुत्नुभन्दा पूर्व उनी सबै बिरामीलाई हेर्न पुग्थिन्। उनीहरूलाई सान्त्वना दिन्थिन्। यसरी बिरामी भेट्न जाँदा उनको हातमा एउटा बत्ती हुन्थ्यो, त्यसले उनलाई लेडी विथ वा द ल्याम्प उपमाको ले चिनाउन थाले। उनले महारानी भिक्टोरियाको आर्थिक सहयोगमा नर्सहरूलाई तालिम दिनुको ठूलो कलेज तथा अन्य केन्द्रहरू पनि खोलिन्। सन् 1858 उनले सैनिक स्वास्थ्य सम्बन्धमा 800 पृष्ठको पुस्तक लेखिन्। अन्त्यमा उनले 1872 आफ्नो कामबाट छुट्टिन्। तर आज उनले स्वास्थ्य क्षेत्रमा गरेको योगदानलाई महत्त्वपूर्ण रूपमा हेरिन्छ। उनले गर्दा आज नर्स पेसालाई सम्मानित मानिन्छ। धेरै युवा युवती आफू पनि फ्लोरेन्स जस्तै हृदयदेखि नै मानव सेवाको निम्ति नर्स बन्न चाहन्छ। त्यस्तै एक ईश्वरको पुत्र हुनुहुन्छ जसले मानवीय सेवाको निम्ति आफ्नो स्वर्गको वैभवलाई त्यागेर मानव चुलामा त यो धरतीमा जन्म लिनुभयो। किनकि स्वर्गदूतद्वारा जब परमेश्वर र परमेश्वरका पुत्रले संसारलाई नियाल्नु भयो, संसारलाई पूर्ण रूपमा डर त्रास दुखाइ पीडा अनि मृत्युको त्रासले बगालेर पक्रिराखेको देख्नुभयो। जुन मानिस परमेश्वरले आफ्नो हातले आफ्नै आकार दिई आफ्नै जीवनका सासद्वारा जीवित तुलाउनु भयो, ती मानिसलाई अनेक कष्ट दिई मृत्युको शिकार शैतानले बनाउँदै परमेश्वरको मजाक उडाइरहेको उहाँहरूले देख्नुभयो। चारैतिर अन्धकार देखियो, उज्यालोको किरण कतै देखिएन। चारैतिर रोदन र क्रन्दन अनि मद्दतका निम्ति पुकारका आवाजले स्वर्गसम्म के गुन्जमान भयो। स्वर्गबाट हेर्दा त्यो दृश्य ज्यादै दयनीय देखिए। मानिसका दुर्गतिमा परमेश्वर हुनुभयो। तब परमेश्वर शैतानसँग आफ्नो मानिसको रिहाई माग्नुभयो। तर प्रत्येक मानिसका स्वतन्त्रताको निम्ति मुक्तिका निम्ति शैतानले परमेश्वरको पुत्रको बलिदान माग्यो। तब सिंहो स्वर्ग स्तब्ध भयो। तर परमेश्वरका पुत्र मानव स्वरूप लिएर संसारमा आउन राजी हुनुभयो अनि परमेश्वरले आफ्नो मुटुका टुक्रालाई संसारमा पठाउने निर्णय गर्नुभयो। परमेश्वरले मानिसको स्वरूप धारणाको विषय सबै स्वर्गदूतहरू अचम्ममा परे अनि परमेश्वरको मानव प्रतिको प्रेमको प्रशंसा गरे। योजना मुताबिक क्रिस्टले संसारमा मानिसको कोखबाट जन्म लिनुभयो। उहाँको जन्म गाईको गोठमा भयो। एउटा सिकर्मीको घरमा क्रिस्टको जन्म भयो अनि उहाँको नाम दर्शन बमोजिम येशु राखे। जब ईश्वरका पुत्र मानव बनी जन्म लिनुभयो तब उहाँ पूर्ण रूपमा मानव नै बनी जिउनु भयो। उहाँमा कुनै घमण्ड थिएन। उहाँले हरेक जातिलाई समान व्यवहार गर्नुभयो। उहाँले अन्धकारलाई दृष्टि दिनुभयो, बहिरालाई सुन्ने क्षमता दिनुभयो अनि पक्षघातीलाई निको तुल्याउनु भयो, लङ्गडालाई हिँडाउनु भयो, भूत लागेकालाई मानिसलाई निको तुल्याउनु भयो, 12 वर्षसम्म रगत बगेकी स्त्रीलाई निको तुल्याउनु भयो अनि यति मात्र होइन, उहाँले मृतकलाई समेत बौरी उठाउनु भयो। कोमल हृदयका क्रिस्ट हरेक मानिसलाई तिनको जाति स्तर इच्छा रङ नहेरी वास्तवमा नै ती मानव के सेवा चाहन्छन् वा मदत चाहन्छन् ती कुरा गरिदिनु भयो। मानवीय चोलामा जन्म लिनुभएका उहाँले मानवको दुःख कष्टलाई मानव नै बनी बुझेर भोगेर मानवताको सेवा गर्नु। अहिले कहिले गुरु र कहिले शिक्षक, कहिले डाक्टर, कहिले मित्र त कहिले को बनी उहाँ मानवताकै नमुनाको रूपमा रह घमण्ड उहाँमा कहिले आए। एक शालीन स्वभावको उहाँले धेरैको मन जित्नु, प्रेमको प्रतिमूर्ति उहाँले देखाउनु भयो। अन्तमा बलिदानको समय आयो। फरिसीहरूले उहाँलाई ईश्वर निन्दाको आरोप लगाए, पक्री लगे। तर विडम्बना उहाँका निम्ति उहाँ यस संसारमा आउनुभयो। तिनीहरू कहिले पनि क्रिस्टको पक्षमा उभिने हाट गरेनन्। यहाँसम्म कि उहाँका मित्र प्रिय चेलाहरू समेत त्यस मामिलाबाट टाढै रहन चाहे। अन्त्यमा उहाँलाई क्रुसमा टाँगियो। शिरमा काँडाको मुकुट, हातमा पाउमा काँटी अनि शरीरमा कोरा लगाइयो। सिंहो स्वर्गको त्यो दृश्यले स्तब्ध भयो, सन्नाटा छायो। प्रकृतिले दुःख मनाउ गर्यो। मध्याह्नदेखि 3 बजेसम्म सारा देशमा अन्धकार छ। त्यहाँ उपस्थित प्रत्येक येशूको पीडालाई हेरिरहेका तिनीहरूले क्रिस्टलाई चिन्न सकेन। श्रोता, यो प्रभु यीशु क्रिस्टको त्यो महान बलिदान छ। त्यो बलिदानले एउटा परमेश्वरले आफ्ना मानिसहरूलाई कति प्रेम गर्नुहुन्छ त्यो चाहिँ प्रेमको सबभन्दा ठुलो सर्वोत्कृष्ट नमुना हो। परमेश्वरको दयालु हृदयको एउटा प्रस्तुति हो। उहाँ खानी हुनुहुन्छ भन्ने कुरो उहाँले व्यक्त गर्नुहुन्छ। यी सबै कुराहरू, मन दुखाउने कुराहरू हामीले देख्यौँ। त्यसै प्रभु यीशुले प्राण त्याग्नु भयो अनि उहाँ बौरी उठ्नुभयो। शैतानको पन्जाबाट हामीलाई आफ्नो रगतको मोलले छुटाइ लानुभयो। आज क्रिस्ट मानव रूपले क्रिस्टले गर्नुभएको त्यो कारणले हो, त्यो बलिदानको कारणले आज हामी जिइरहेका छौँ, हामी कृतज्ञ हुनु। श्रोता, आज धेरै मानिसहरूले यो कुरो बुझेका छैनन्। प्रेमको वास्तविक अर्थ पनि बुझेका छैनन्। प्रेमको चाख्न पनि सकेको छैन। जबसम्म तपाईँ र मैले अरूले हामीले हामी माथि अरूले गरेको प्रेमलाई बुझ्न सक्दैनौँ, तबसम्म हामीले अरूलाई पनि प्रेम गर्न सक्दैनौँ। प्रेम भनेको यस्तो चिज हो, त्यो चाहिँ जति तपाईँले दिनुहुन्छ त्यति चाहिँ बढ्छ, यो घट्दैन। तर मान्छेहरू हामी कस्तो स्वभाव छ भने हामी आफूसँग भएको प्रेम, आफूसँग भएको कुराहरू आफैमा राख्न चाहन्छौँ, त्यो बढ्दैन। त्यो यदि आफैमा राख्छौँ भने त्यो घट्छ। परमेश्वरले वचनहरूद्वारा तपाईँलाई आशिष दिनु।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौँ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98165100120, 98165100120 र अर्को 98185555, 98185555।
श्रोता मित्रहरू, ख्रिस्ट येशूको नाउँमा न्यानो अभिवादन। जय मसीह। म तपाईँहरूको साथी उमेश एमन थापा सदाझैं तपाईँहरूको रेडियो सेट सामु उपस्थित भइसकेको छु। श्रोता मित्रहरू, आज हामी पवित्र आत्माको बारेमा र आध्यात्मिक जीवनको बारेमा केही जानकारी हासिल गर्नेछौँ। धेरै जसोले यो सुनेका छौँ, मैले तपाईँलाई पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा दिन्छु। यदि हामीले पनि बप्तिस्मा लिएका छौँ भने हामीलाई पानीमा चोपल्नुभन्दा पहिले पास्टरले यो वाक्य उच्चारण गरेको हामीले पनि सुनेका छौँ, जुन चाहिँ हामी मत्तीको पुस्तक 28:19 पदमा पढ्न सक्दछौँ। पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा दिन्छ। हो, पिता र पुत्रसँग पवित्र आत्मा पनि समावेश गरिएको छ। त्यसकारण यो अचम्म मान्नुपर्ने कुरै छैन। सेभेन द एडभेन्टिस्ट मण्डलीका पाँचौं मौलिक शिक्षामा यो लेखिएको छ, परमेश्वर पवित्र आत्मा। परमेश्वर अनन्तको आत्मा परमेश्वर र पुत्रसँग सृष्टिमा येशूको अवतारमा मुक्ति दिने पहलमा सक्रिय हुनुहुन्थ्यो। उहाँले नै पवित्र धर्मशास्त्र बाइबलका लेखकहरूलाई प्रेरणा दिनुभएको थियो। येशू ख्रिष्टको जीवनमा चाहिने शक्ति उहाँले नै भरिदिनु भएको थियो। मानिसहरूको विवेक अर्थात् चेतनाद्वारा उहाँले तिनीहरूलाई आफूतिर खिच्नुहुन्छ र तिनीहरूको पापलाई स्वीकार गराउनुहुन्छ। जो मानिसहरूले उहाँको आवाजलाई आत्मसात गर्छन्, तिनीहरूको जीवनलाई उहाँले नयाँ बनाइदिनुहुन्छ र तिनीहरूलाई परमेश्वरको स्वरूपमा अमूल परिवर्तन रूपान्तरण गराउनुहुन्छ। परमेश्वर पिता र परमेश्वर पुत्रले पवित्र आत्मालाई आफ्ना जनहरू कहाँ सधैँ पठाउनुहुन्छ। मण्डलीलाई चाहिने आत्मिक वरदान उहाँले फैलाइदिनुहुन्छ। येशु ख्रिष्टको बारेमा गवाही दिने चाहिने शक्ति उहाँले नै दिनुहुन्छ। पवित्र धर्मशास्त्र बाइबलको तालमेलमा मानिसहरूलाई सबै सत्यतिर डोहोर्याउनुहुन्छ। श्रोता मित्रहरू, त्यही पनि विशेष गरेर जब हामी पुरानो करार पढ्छौँ, त्यहाँ सिधै परमेश्वर पिताको काम र क्रियाकलापलाई प्रस्तुत गरेको हामी पाउँदछौँ। पुरानो करारमा जताततै उहाँको कामको बारेमा व्याख्या गरिएको छ, तर नयाँ करारमा विशेष गरेर उहाँको पुत्र येशूको बारेमा क्रियाकलाप, येशूको काम र क्रियाकलापको बारेमा बारम्बार हामी पढ्दछौँ। नयाँ करारको मूल विषयवस्तु नै येशूको जीवन, मृत्यु र स्वर्गमा उहाँले गर्नुभएको सेवा कार्यको विवरण प्रस्तुत गर्नु हो। पुरानो र नयाँ करार जति पनि पिता र पुत्रको कामको बारेमा उल्लेख गरिएको छ, त्यसको अनुपातमा पवित्र आत्मालाई त्यति उल्लेखनीय रूपमा प्रस्तुत गरेको पाइँदैन। तर पवित्र आत्मा ओझेल पर्नु भएको एक मूल कारण छ, त्यो हो पवित्र आत्मा सबैको ध्यानको केन्द्रबिन्दु हुन चाहनु हुँदैन। उहाँ प्राय जसो पर्दा पछाडि बसेर काम गर्नुहुने व्यक्तिको रूपमा चिनिनुहुन्छ। धर्मशास्त्र बाइबलमा परमेश्वर पिता र पुत्रको बारेमा सिधा प्रकट गरिएको छ, र त्यो किनभने पवित्र आत्माले आफूतिर होइन तर यसु र हाम्रो निम्ति यसुले के गर्नुभयो सो हामीलाई औल्याउन उत्सुक हुनुहुन्छ। श्रोता मित्रहरू, यद्यपि जब हामी पवित्र आत्माको कामको बारेमा अध्ययन गर्छौँ तब हामीले यो पत्ता लगाउनेछौँ कि हामीहरूको इसाई जीवन र अनुभवमा पवित्र आत्मा कसरी केन्द्रबिन्दु हुनुभएको थियो। पवित्र आत्मा आफै परमेश्वर भएको कारणले उहाँले जस्तो अरू कुनै नाशवान मानव व्यक्तित्वले परमेश्वरको बारेमा थाहा हुँदैन। परमेश्वर विश्वासिलो र भरपर्दो हुनुहुन्छ भनेर उहाँले हामीहरूलाई बुझाउने तरिका प्रकट गर्नुहुन्छ। बाइबलका लेखकहरूलाई पवित्र आत्माले नै प्रेरणा दिएर बाइबल लेखाउन लगाएका हुन् भने ती लेखकहरूलाई ती सामग्रीहरू लेख्न उहाँले कसरी प्रेरणा दिनुभयो, कसरी प्रेरणा गर्नुभयो भनेर त्यो हामीलाई सिकाउनु हामीहरूलाई उहाँले नै अगुवाई गर्नुहुन्छ। यसो ख्रिस्टमा हामीले मुक्ति पाउँछौँ भन्ने ठोकुवा गराउन पवित्र आत्माले नै सघाउनुहुन्छ र परमेश्वरले हामीहरूको जीवनमा कसरी काम गरिरहनु भएको छ सो पवित्र आत्माले नै प्रमाणित गराउनुहुन्छ भनेर पहिलो योनाको पुस्तक 3:24 भन्दछ। हामीहरूको पापबाट पवित्र आत्माले नै चोखो पार्नुहुन्छ र हामीलाई पवित्र पार्नुहुन्छ अनि हामीहरूलाई पुनर्जीवित पार्न पवित्र आत्मालाई खटाइएको हो। यस बिना येशू ख्रीष्टको बलिदान हाम्रो निम्ति बेकार हुन जान्छ। शताब्दीदेखि दुष्टता र पापको शक्तिको पकड यस संसारमा बलियो भइरहेको छ र त्यसतिर मानिसहरूलाई आकर्षित गराएर र समर्पित गराएर तिनीहरूलाई बन्धनमा राख्ने काम अचम्म लाग्दो छ। श्रोता मित्रहरू, पापको प्रतिरोध गर्न त्यसमाथि विजय प्राप्त गर्न केवल त्रिएक परमेश्वरको तेस्रो व्यक्तिको शक्तिशाली हस्तक्षेपले मात्र सफल हुन सक्छ। उहाँ कुनै सुधारिएको ऊर्जा लिएर नआई ईश्वरीय शक्तिको पूर्णतामा आउनुहुन्छ। यस संसारमा मुक्तिदाताले ल्याउनु भएको कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने काम पवित्र आत्माकै हो भनेर सिस्टर एलेन जी व्हाइटले द डिजायर अफ एजेस भन्नेको पुस्तक 671 लेख्नुहुन्छ। प्रत्येक विश्वासीको जीवनमा पवित्र आत्माको भूमिका निर्णायक भएकोले हामीले उहाँको बारेमा अध्ययन गर्नु एकदमै जरुरी छ। हामीले पाएको पवित्र आत्मा जस्तो महान उपहारको बारेमा अझ राम्ररी बुझ्न र बुझाउन हामी एकअर्कालाई सहयोग गर्यौं। हस्त श्रोता मित्रहरू, यो त भयो पवित्र आत्माको विषयमा केही छोटो जानकारी। परमेश्वरले हामी सबैलाई आशिष दिनुभएको होस्। जय मसीह। धन्यवाद।
आजको हाम्रो यो कार्यक्रम शिक्षाप्रद लाग्यो र तपाईँले यसबाट विशेष अगुवाई लिन सक्नु भएको छ भने हामीले आशा लिएका छौँ। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल। श्रोता, यदि तपाईँ हाम्रो स्टुडियोको नम्बरमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 9816551020, 9816551020, र अर्को 9818355555, 9818355555। हवस् त श्रोता, भोलि फेरि यही स्टेशन र यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आडा, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग बिदा माग्दछौ। नमस्कार।